आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
परम प्रभु को भजन गाउँदै रहनेछु, मेरो जीवन भरि परम प्रभु को भजन गाउँदै रहनेछु। म बाँचुन्जेल मेरो परमेश्वरमा, म बाँचुन्जेल मेरो परमेश्वर प्रशंसा गर्नेछु, स्तुति प्रशंसा गर्नेछु। मेरो जीवनभरि परम प्रभुको भजन गाउँदै रहनेछु, मेरो जीवनभरि परम प्रभुको भजन गाउँदै रहनेछु। मेरो परमेश्वरमा, म बाँचुन्जेल मेरो परमेश्वरमा स्तुति प्रशंसा गर्नेछु, स्तुति प्रशंसा गर्नेछु।
मेरो निम्ति धार्मिक
जय जय कारुणको गाउँदछु मेरो जीवनभरि परम प्रभुको भजन गाउँदै रहनेछु मेरो जीवनभरि परम प्रभुको भजन गाउँदै रहनेछु म बाँचु ज्याल मेरो परमेश्वर म बाँचु ज्याल मेरो परमेश्वरमा स्तुति प्रशंसा गर्नेछु स्तुति प्रशंसा गर्नेछु
श्रोता प्रभु येशू ख्रीष्टको मधुर सामर्थ्य नाममा मेरो ख्रिष्टीय अभिवादन जय मसीह अनि नमस्कार श्रोता आज हामी बाइबल अध्ययन एज्रा 5 र 6 अध्यायबाट गर्न गइरहेका छौ हामीले अघिल्लो दिनमा देखिसकेका छौ कि मन्दिरको पुननिर्माण शत्रुहरूको विरोध सतावटको कारण रोकिएको थियो ती शत्रुहरूले फारसका राजा आर्तजारेसलाई पत्र लेखे जुनले उसलाई यरूसलेमको झुट्टा छाप दिएको थियो तिनीहरूले यरूसलेमलाई विद्रोही र खराब शहर भने राजा आर्तजारेस पछाडिको रेकर्डहरूतिर गएर ध्यान गरे र छानबिन गरे र यो कुरा पत्ता लगाए कि दक्षिणी राज्य यहुदाको अन्ततिर यी इसरायली मानिसहरू बागी र विद्रोही भएका थिए तीनपल्ट तिनीहरूले विद्रोह गरेथे अनि अन्तिममा नबुकदनेस्वर आएर त्यो शहरलाई ध्वस्त गरे अमित्र तिनीहरूले यहुदीहरू विद्रोही भएका थिए भन्ने कुरा पत्ता लगाए तापनि अनि त्यो सत्य पनि थियो तिनीहरूले यरूसलेमको शहर र मन्दिरको पुननिर्माण गर्न भनी फारसको पहिलो कोरेस राजाले गरेको घोषणा आज्ञाको विचार गरेनन् खोजबिन गरेनन् वास्तवमा यरूसलेम शहर र मन्दिर निर्माण गर्न कोरेस राजाले घोषणा गरेका थिए र उसले यहुदीहरूलाई यरूसलेममा यस कामको निम्ति पठाएका थिए यो समय अति नै निराश र निरुत्साहको अवधि थियो तिनीहरू मन्दिर निर्माण गर्न मात्र रोकेनन् तिनीहरू सम्पूर्ण योजनाबाट हटिजान परीक्षामा परेका थिए तिनीहरूले सोचे कि यो नै तिनीहरूको समस्याको समाधान गर्ने उक्तम तरिका हो निवारण हो त्यहाँ धेरै मानिसहरू छन् जो सोच्दछन् कि यदि तिनीहरूले आफ्नो खाली स्थानको मात्र बदले तिनीहरूले आफ्नो समस्याको समाधान गर्नेछन् मित्र त्यो सधैँ सत्य हुँदैन तपाईँ आफ्नो समस्याहरूबाट टाढा भाग्न सक्नुहुन्न भाग्यवश त्यो समय ती यहुदी इसरायलीहरू भागेनन् पछि हटि गएनन् परमेश्वरले अगमवक्ताहरू हागै र जकरियाको खड़ा गर्नुभयो हामीले एज्रा र नहेमियाको पुस्तकसँगको हाम्रो अध्ययनमा अझ राम्ररी बुझ्नको निम्ति हगाई जकरिया साथै दानियल र एस्तरको पुस्तक पढ्नै पर्छ तिनीहरू उही एकै अनुच्छेदमा सम्बन्धित छन् तिनीहरूलाई एकसाथमा पढ्ने कुरा अति नै लाभप्रद हुन्छ 5 अध्यायको 1 पदमा भनिएको छ हगाई अगमवक्ता र इदोको वंशका जकरिया अगमवक्ताले यहुदा र यरूसलेममा भएका यहुदीहरूलाई तिनीहरूमाथि प्रभुत्व गर्नुहुने इसरायलका परमेश्वरको नाउँमा अगमबाड़ी बोले मित्र यहाँ हामी देख्दछौ कि यी दुई अगमवक्ताहरूलाई मन्दिरको पुननिर्माण गर्नको निम्ति ती निरुत्साहित यहुदीहरूलाई उत्साह दिन परमेश्वरद्वारा बोलाइएका थिए खड़ा गरिएका थिए निश्चय नै तिनीहरूले जान्दथे कि यस मन्दिर निर्माणको निम्ति फारसको प्रथम राजा कोरेसद्वारा घोषणा गरिएको थियो त्यस घोषणाले तिनीहरूलाई यरूसलेमको पुननिर्माण गर्न अनुमति प्रदान गरेको थियो अनि तिनीहरूले यो जान्दथे कि यो परमेश्वरको इच्छा थियो र शहरको पुननिर्माण गर्न परमेश्वरको यो समय हो हागैले र जकर्याले तिनीहरूलाई परमप्रभुको सन्देश दिन्छन् अमित्र यस्तो दयनीय निराशमय निरुत्साहको समयमा यी दुई अगमवक्ताहरूले ती इसरायलीहरूलाई उत्साह दिन्छन् 2 पदमा भनिएको छ तब साल्तेलको छोरा यरुबाबेल र युसद्दाकका छोरा यसुले यरूसलेममा परमेश्वरको भवनको पुननिर्माण गर्न थाले र परमेश्वरको अगमवक्ताहरूले पनि तिनीहरूका साथ दिएर तिनीहरूलाई सघाए जब पुननिर्माण कार्यहरू थालियो तिनीहरूका शत्रुहरूले यसको बारेमा सुने हामीलाई भनिएको छ कि तत्नै सामर्यको फारसको राज्यपाल थिए अनि 70 बोप्ने सम्भवत उच्च अधिकारी थिए तिनीहरू आएर निर्माणमा लागिरहेका यहुदी कामदारीहरूलाई चुनौती दिन्छन् हाँक दिन्छन् तिनीहरूले भने वा तिमीहरूले फेरि निर्माण गर्न थाल्यौ तिमीहरूलाई
यस कामको रोक्न आज्ञा गरिएको छ त्यो तिमीहरूलाई थाहा छैन? अहिले ती यहुदीहरूले दिएको उत्तर वास्तवमा कति पनि उत्तर होइन। यो कुराको याद राखौं कि ततै नै र उसका जमातहरू शत्रुहरू थिए, तिनीहरू संसारका मानिसहरू थिए, र यहुदीहरूले आफ्नो मोतीहरू सुंगुरको अघि फ्याँक्नु हुँदैन। के तिनीहरूले बुझ्नेछ यदि ती यहुदीहरूले तिनीहरूलाई यो भने कि परमेश्वरले नै यो भवन निर्माण गर्न भन्नुभएको थियो? त्यस्तो त भन्नु नै पर्ने हो भने उहाँसँग भय राख्नेहरूसँग परमप्रभुको रहस्य छ, अनि तिनीहरू कोही पनि परमप्रभुका भय राख्ने परमेश्वरका सन्तान थिएनन्। बाइबलले यो भन्छ कि संसारी शारीरिक मानिसले परमेश्वरको आत्माका कुराहरू ग्रहण गर्दैन, किनकि ती कुरा उनीहरूको निम्ति मूर्खता हो। ती यहुदीहरूले एक किसिमको मूर्ख उत्तर दिए, जुन हामी पद 11-17 देख्छौं। चार पदमा भनिएको छ, उनीहरूले तिनीहरूसँग त्यस निर्माणको लागि काममा लाग्ने मानिसहरूका नाउँ पनि मागे। अर्को शब्दमा हामीले तिमीहरूका नाउँ त्यस सूचीमा देख्दैनौ जुन सूची हामीलाई दिइएको थियो। यदि तिमीहरू यसको भाग थियो भने, यदि तिमीहरू यस भवन योजनाको अंश भाग थियो भने, हामीले तिमीहरूको नाउँ देख्नुपर्ने। अनि पाँच पदमा भनिएको छ, तर यहुदी धर्म गुरूहरूमाथि परमेश्वरको निगाह भएकोले दारा राजाका खबर पुगेर त्यसको जवाफमा शाही पत्र नपाउन्जेल काम गरिरहनबाट तिनीहरूलाई कसैले रोक्न सकेन। अहिले त्यहाँ अर्को राजा आएको थियो जो दारा थिए, उसबाट शाही जवाब नआउन्जेल तिनीहरूले निर्माण काम जारी राखे, कसैले रोकेन, अनि निश्चय नै करिब 7 कटिसकेको थियो। 6-7 पदमा भनिएको छ, दारा राजालाई युफ्रेटिस पारीको प्रान्तका राज्यपाल ततै नै सतर बोझनै र उनीहरूका सहयोगीहरू अर्थात युफ्रेटिस पारीका अधिकारीहरूले पठाएको चिठी यही हो। उनीहरूले पठाएका चिठीको लिखित विवरण यस प्रकार छ, दारा राजालाई हार्दिक अभिवादन। यो अर्को पत्र हो जुन शत्रुहरूले फारसको राजालाई पठाउँछन्। अगाडि पत्रको विवरण यस प्रकार छ, 8 पदमा भनिएको छ, महाराजा कहाँ यो कुरा जाहेर होस् कि हामी यहुदाको प्रान्त महान परमेश्वरको मन्दिर भएको स्थानमा गएका थियौं। यहाँ मानिसहरूले ठूला ठूला ढुंगाहरूले त्यो निर्माण गरिरहेका र पर्खालमा काठहरू राख्ने काम गरिरहेका रहेछन्। सो काम तिनीहरूले प्रयत्नशील भई जारी राखेका र धर्मगुरूहरूको निर्देशनमा निकै प्रगति भइरहेको हामीले देख्यौं। मित्र, तपाईँ देख्न सक्नुहुन्छ कि यो पत्रको भाव यो हो, हामी तिनीहरू कहाँ विशेष गरेर यस कामको निम्ति जासुस गर्न गएका थिएनौं। हामी तिनीहरूका वास्तवमा शत्रुहरू पनि होइनौ, हामी त खालि तिनीहरूका छिमेकी हौ, र तिनीहरू कहाँ भेटघाटको निम्ति जाँदा यी कुराहरू भएको भेटायौं। र 9-10 पदमा भनिएको छ, यस भवनको पुननिर्माण र पुनस्थापन गर्न तिमीहरूलाई कसले अधिकार दियो भनी हामीले तिनीहरूलाई सोध्यौं, अनि हजुरबाट सूचना दिन तिनीहरूका अगुवाहरूका नाउँको सूची तयार गर्न हामीले तिनीहरूलाई नाउँ पनि माग्यौं। तिनीहरूले अगमवक्ताहरू हागै र जकर्याको नाउँको भनेनन्। अनि 11 पदमा भनिएको छ, तिनीहरूले यस्तो जवाब दिए, हामी त स्वर्गीय र पृथ्वीका परमेश्वरका सेवक हौं, धेरै वर्ष अघि बनाइएको मन्दिरको हामीले पुननिर्माण गरिरहेका छौं। इसरायलको एउटा महान राजाले यो बनाएर सिद्ध्याएका थिए। मित्र, ती यहुदीहरूले तिनीहरूलाई कैद वा बन्धुवाको इतिहासको बताए, अनि 70 पहिले घटेको थियो त्यो कुरा। अनि 12-13 पदमा भनिएको छ, तर हाम्रा पुर्खाहरूले स्वर्गीयका परमेश्वरलाई रिस उठाएका हुनाले उहाँले तिनीहरूलाई बेबिलोनका कल्दी राजा नबुकदनेस्सरको हातमा सुम्पिदिनुभयो। उनले यस मन्दिरलाई भत्काएर मानिसहरूलाई कैद गरी बेबिलोनमा लगे। तर बेबिलोनका राजा कोरेसले आफ्नो शासनको पहिलो वर्षमा परमेश्वरको यस भवनको पुननिर्माण गरियोस् भन्ने एउटा आज्ञा पत्र जाहेर गरे। ती यहुदीहरूले तिनीहरूलाई ठोस प्रमाण दिए कि राजा कोरेसले तिनीहरूलाई मन्दिर निर्माण गर्न आज्ञा दिएका थिए, अर्थ के उसले तिनीहरूसँग मन्दिरका सम्पूर्ण भाँडाकुँडाहरू पनि यरुसलेममा पठाइदिए। अनि 14-15 पदमा भनिएको छ, त्यसबाहेक परमेश्वरको भवनमा सुन र चाँदीका भाँडाहरू थिए, ती चाहिँ नबुकदनेस्सरले यरुसलेमको मन्दिरबाट लगेर बेबिलोनको मन्दिरमा राखेका थिए। ती तीनै कोरेस राजाले बेबिलोनको मन्दिरबाट निकालेर राज्यपाल नियुक्त गरिएको शेषबसर नौका एकजना मानिसलाई दिएर भने, यी भाँडाहरू लगेर यरुसलेमको मन्दिरमा फेरि राख, अनि परमेश्वरको भवन त्यसको उहिलेकै स्थानमा पुननिर्माण गरियोस्। अहिले यो पत्र यो विन्तीको उल्लेख गर्दै अन्त हुन्छ। 17 पदमा भनिएको छ, यसकारण अब हजुर महाराजाको इच्छा भए बेबिलोनको साई अभिलेखमा खोजतलास गर्न हुकुम दिइबक्सियोस्। यो खोज्नलाई कि यरुसलेममा परमेश्वरको भवनको पुननिर्माणको निम्ति राजा कोरेसले आज्ञा पत्र निकाल्नु भएको रहेछ कि रहेनछ। तब यस विषयमा महाराजाले हामीलाई आफ्नो इच्छा जतै बक्सियोस्। त्यसपछि हामी छ अध्यायतिर पनि लागिहालौं। दाराले कोरसको घोषणाको पुष्टि गर्दछन्। छ अध्याय एक पदमा भनिएको छ, तब राजा दाराले यो हुकुम गरे र बेबिलोनको ढुकुटीमा राखेको अभिलेखलयमा खोजतलाश गरियो। अनि दुई र तीन पदमा भनिएको छ, मादी प्रान्तको एक बतन्नाको किल्लामा एउटा मुठो भेटाइयो र त्यसमा यो स्मृति पत्र लेखिएको थियो। कोरेस राजाको पहिलो वर्षमा राजाले यरूशलेममा परमेश्वरको मन्दिर बारे यो उर्दी निकाल्नुभयो। त्यो मन्दिर बलिदान चढ़ाउनको निम्ति पुननिर्माण गरियोस् र त्यसका जगहरू बसालिउन्। त्यसको उचाइ 27 मिटर र चौडाई 27 मिटरको। त्यति मात्र होइन, यो पनि लेखिएको भेटाइयो। पाँच पदमा, नबुकदनेस्वरले यरूशलेमको मन्दिरबाट निकालेर बेबिलोनमा ल्याएका परमेश्वरको भवनका सुन र चाँदीका भाँडाहरू पनि फेरि यरूशलेमको मन्दिरमा राखिदिनुपर्छ। ती सबै फर्काई परमेश्वरको भवनमा आफ्नो आफ्नो स्थानमा राखिदिनु पर्दछ। यो सबै त्यहाँ रेकर्ड गरिएका थिए। यी सबै राजा दाराबाट खोजतलाश गरी निकालियो। राजा दाराले यसको बारेमा कहिले पनि जान्ने थिएनन्, थाहा पाउने थिएनन् यदि शत्रुले यसको उल्लेख नगरेको भए। यो यहुदीहरूको शत्रुहरूको भाग वा पक्षबाटको अति नै ठूलो भूल थियो। 6-7 पदमा भनिएको छ, यसैले अब युफ्रेटिस पारीको प्रान्तका राज्यपाल ततनाई र 70 बोजनै र तिमीहरू त्यस प्रान्तका उनीहरूका संघीय अधिकारीहरू त्यहाँबाट अलगै बस्नु। तिमीहरूले परमेश्वरको मन्दिरको काममा बाधा नदिनु। तिमीहरूले यहुदीहरूका राज्यपाल र तिनीहरूका धर्मगुरूहरूलाई परमेश्वरको भवन पुननिर्माण गर्न छोडिदिनु। तिनीहरूले त्यो त्यसको पहिलेकै स्थानमा बनाउन्। मित्र, त्यस बेला ततनाई राज्यपाल थिए र उसले सोचेथे कि यरूशलेममा मन्दिरको निर्माण रोक्न सक्थे। तर जब कोरेस राजाको घोषणा पत्रको पत्ता लगाइयो, वर्तमान राजा दाराले महसुस गर्दछन् कि यो मादी र फारसको व्यवस्था थियो, कि जुन घोषणा वा व्यवस्था बनाइन्दथ्यो त्यसको बदल्नु हेरफेर गर्न सकिँदैनथ्यो। त्यसकारण उसले आफ्नो यो निर्णयको घोषणा दिन्छन्। 8 पदमा भन्छन्, परमेश्वरको त्यो भवन पुननिर्माण गरियोस् भनी तिमीहरूले ती यहुदी धर्मगुरूहरूको निम्ति के गर्नुपर्छ सो पनि म तिमीहरूलाई हुकुम गर्दैछु। त्यो काम नरोकियोस् भनेर युफ्रेटिस पारीको प्रान्तमा उठेको करबाट शाही कोषबाट तिनीहरूको खर्च भर्नु। दारा राजा भन्छन्, हेर, अब तिमीले यो कार्यलाई अगाडि बढ्नबाट रोक्न मात्र होइन, तिमीले यस निर्माणको निम्ति सहायता पनि गर। तिमीले त्यस प्रान्तमा उठेको करहरू यहाँ पारसमा नपठाऊ। तिमीले त्यो करको पैसा त्यहाँका ती मानिसहरूलाई नै मन्दिरको निर्माणको लागि देऊ। ओ मित्र, यस अनुच्छेदबाट हामी यो देख्छौ कि परमेश्वर मानिसको क्रोधलाई उहाँको प्रशंसा गर्न प्रयोग गर्नुहुन्छ। ती शत्रुहरूले कसरी त्यो मन्दिर निर्माण कार्यमा बाधा हाल्न कोशिश गरेथे, तर कसरी परमेश्वरले तिनीहरू स्वयंद्वारा नै अद्भुत तरिकामा आफ्नो कार्यको पूरा गर्नुभयो। मित्र, परमेश्वरको इच्छा अनुसारको काम कहिले पनि रोकिन सक्दैन, चाहे त्यहाँ कति महान बाधा सतावट किन नआओस्। 9-10 पदमा भनिएको छ, अनि तिनीहरूलाई चाहिएका जेसुकै कुरा तिनीहरूले दिनहुँ नबिराइकन दिन, अर्थात स्वर्गीयका परमेश्वरलाई चढ़ाइने होम बलिको निम्ति बाछाहरू, भेड़ाहरू अथवा थुमाहरू अथवा गहुँ, नुन, दाग मध्य, तेल जस्तो यरूशलेमका पुजारीहरूले माग्छन् ती दिनु, कि तिनीहरूले स्वर्गीयका परमेश्वरलाई मन पर्ने बलिदान चढ़ाउन् र राजा र तिनका छोराहरूको दीर्घायुको निम्ति तिनीहरूले प्रार्थना गरिदिउन्। ओ, यो कस्तो सुन्दर महान घोषणा! त्यति मात्र होइन, दारा राजाले ती व्यक्तिमाथि कठोर दण्ड सजायको घोषणा गर्दछन् जसले त्यस कामको निम्ति बाधा विघ्न डाल्दछन्। यस बिन्दुमा तपाई हागाईको र जकर्याको पुस्तक पढ्ने कुरा अति नै मजाको पाउनुहुनेछ। तिनीहरू अद्भुत छन्। 14 पदमा भनिएको छ, फलस्वरूप यहुदी धर्मगुरूहरू पुननिर्माण काममा लागिरहे र हागाई अगमवक्ता र इदोको वंशका जकरियाको अगमबाड़ीद्वारा तिनीहरूले उन्नति बढ़दै गयो। तिनीहरूको उन्नति बढ़दै गयो इसरायलका परमेश्वरको आज्ञा अनुसार र फारसका राजाहरू कोरेस, दारा र अर्थशास्त्रका उर्दी अनुसार तिनीहरूले मन्दिरको पुननिर्माण गरेर काम सिद्ध्याए। मित्र, हागाई र जकरिया अगमवक्ताको प्रेरणा मुनि पुननिर्माण गरिसकियो। निम्न पदहरूमा हामी देख्नेछौ मन्दिरको पुनर्समर्पण। 15-16मा भनिएको छ, दारा राजाको 6 वर्षको अधार महिनाको 3 दिनमा मन्दिरको काम सम्पन्न भयो। त्यसपछि इसरायलका जनता अर्थात पुजारीहरू, लेबीहरू र निर्वासनबाट फर्केर आएका अरू सबैले ठूलो रमाहट साथ परमेश्वरका भवनको समर्पण सेवा मनाए। मित्र, यो कुराको ध्यान दिनुहोस्, इसरायलका मानिस र कैदबाट फर्केर आएका अरू, यसको मतलब के हो? यसको मतलब त्यही हो जुन यसले भन्छ। इसरायलका मानिस केवल बेन्यामिन र यहुदाका मानिस मात्र होइनन्, इसरायलका दश कुलहरूलाई आज कोही कोही मानिसहरू भन्दछन् दश गुमेका हराएका कुल। मेरो मित्र, तिनीहरू गुमेका थिएनन्, हराएका थिएनन्। यहाँ तिनीहरू आफ्नो भाइ अन्य दुई कुलहरूसँग छन् जो सबै मिलेर ठूलो रमाहट साथ परमेश्वरको भवनको समर्पण सेवा मनाए। अनि सत्र पदमा भनिएको छ, परमेश्वरको यस भवनको समर्पण सेवामा तिनीहरूले 100 साढे 200 भेडा, 400 थुमा अनि सबै इसरायलका पाप बलिको निम्ति इसरायलको प्रत्येक कुलको लागि एक एक गरी 12 बोका चढाए। कसको निम्ति पाप बलि चढाएको थियो? यो सबै इसरायलीहरूको निम्ति। के खालि बेन्यामिन र यहुदा कुलहरूबाट मात्र मानिसहरू आफ्नो मुलुकमा फर्केका थिए? त्यहाँ सबै 12 कुलबाट मानिसहरू थिए। त्यहाँ 12 बोकाहरू थिए इसरायलका कुलहरूको संख्या अनुसार। अहिले मलाई यो नभन्नुहोस् कि इसरायलका 10 कुलहरू गुम भए, हराए र कोही कोही चाहिँ बिट्रेनमा गए भने तिनी मध्ये कोही चाहिँ अमेरिकामा आए, त्यो कति पनि सत्य होइन। यहाँ रिकर्डले स्पष्ट पार्दछ कि कुनै पनि कुलहरू, इसरायलका कुलहरू हराएका थिएनन्। यदि तिनीहरू मध्ये कुनै हराएको भए तिनीहरू सबै गुम भएका छन्, किनभने तिनीहरू सबै कैद वा बन्दुवा पछि एकै साथमा थिए। यो कुराको पछिबाट पनि पक्का गरिनेछ, पुष्टि गरिनेछ। निम्न पदहरूमा देख्नेछौ, निस्तार पर्व मनाइन्दछ। 19-22 पदमा भनिएको छ, पहिलो महिनाको 14 दिनमा कैदबाट फर्किएर आएकाहरूले निस्तार चाड मनाए। पुजारीहरू र लेबीहरू सबैले आफूलाई पवित्र गरेका थिए, तिनीहरू सबै विधिपूर्वक शुद्ध भए। अनि लेबीहरूले निर्वासनबाट आएका सबैको निम्ति र आफ्ना पुजारी भाइहरूका निम्ति र आफ्नै निम्ति निस्तार चाडको थुमा मारे। निर्वासनबाट फर्केर आएका इसरायलीहरू र अन्य जातिहरूको अशुद्धताबाट अलग रहेर परमप्रभु इसरायलका परमेश्वरलाई खोज्नेहरू सबैले त्यो सँगै मिलेर खाए। तिनीहरूले रमाहट साथ 7 दिनसम्म अखमिरे रोटीको चाड मनाए, किनभने असुरका राजाको मन बदली गरेर परमप्रभुले तिनीहरूलाई आनन्दित तुल्याउनु भएको थियो। फलस्वरूप इसरायलका परमेश्वरका भवनको काममा तिनीहरूलाई असुरका राजाले सहयोग गरेका थिए। मित्र, मन्दिरको समर्पणको 5 हप्तापछि निस्तार पर्व मनाइयो, चाड मनाइयो। निस्तारले ख्रिष्टको मृत्युको बताउँदथ्यो। उहाँ हाम्रो निस्तारको थुमा हुनुहुन्छ जो हाम्रो निम्ति बलि चढाइएको थियो। जब तिनीहरू निस्तार चाडमा भेला भए, तिनीहरू परमेश्वरको वचन अनुसार प्रभु येशु ख्रिष्टको व्यक्तिको वरिपरि भेला भइरहेका थिए। ओ, यो कस्तो आनन्दित कुरा!
जिउँदो हो येशूलाई छोडेर मैले, ओठको मुस्कान हराइदिए। जिउँदो हो येशूलाई छोडेर मैले, ओठको मुस्कान हराइदिए। अर्थ बुझिन जीवनको मैले, आफैलाई पनि दिलाइदिए। मेरो जीवनमा आइदे, अर्थ जीवनको बुझाइदे। मेरो जीवनमा आइदे, अर्थ जीवनको बुझाइदे। पर्खिरहेछु तिमीलाई प्रभु, पर्खिरहेछु तिमीलाई। बिलाएको जीवन फेरि मलाई दे। ज जिउँदो हो येशूलाई छोडेर मैले ओठको मुस्कान तराइदिए अर्थ बुझिन जीवनको को मैले आफैलाई पनि बिलाइदिए
प्रिय श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नितान्त आवश्यकता छ यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस् हामी प्रभुको नाममा स्वीकार गर्नेछौ प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ
अर्थ खुशको बुझाइदे हृदय भित्रका चित कहायो प्रभु हृदय भित्रका चित हराएको मुस्कान तेरी
प्रिय श्रोता यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो मित्र आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो यदि मनमा कुनै प्रश्न जिज्ञासा सल्लाह सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन् अनुरोधमा पठाउन सक्छौ तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 ईपीसी नम्बर 2561 काठमाडौँ नेपाल इमेल twrnepal@yahoo.com साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 475 36 679 एकपल्ट सुन्नुहोला कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 ईपीसी नम्बर 2561 काठमाडौँ नेपाल इमेल twr@yahoo.com एसएमएस को लागि मोबाइल नम्बर 98 475 36 679 98 475 36 679 यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ हाम्रो वेबसाइट यस प्रकार छ www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ हवस् त मित्र आजलाई हामी बिदा चाहन्छौ अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ तबसम्मलाई नमस्कार